तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस् www.plainfieldcs.com। यो लागि पाठ हो आइतबार नोभेम्बर 19, 2023। विषय आत्मा र शरीर। स्वर्णपाठ कोरिन्थी। यसैले आफ्नो शरीरद्वारा परमेश्वरको सम्मान गर। उत्तरदायी पढाए रुमी। यसैले अब जो ख्रिष्ट येशुका साथ छन् उनीहरूलाई दोषी ठहरिने छैन। किन म दोषी भनेर मानिन्न? किनभने ख्रिष्ट येशुमा जीवनदाता आत्माको विधान जसले जीवन ल्याउँछ त्यसले मलाई मुक्ति दियो। त्यो विधान जसबाट पाप र मृत्यु आउँछ त्यसबाट पनि मलाई मुक्ति दियो। व्यवस्था शक्तिहीन थियो किनभने त्यो व्यवस्था हाम्रा पापपूर्ण स्वभावहरूले कमजोर बनायो, तर व्यवस्थाले गर्न नसकेको काम परमेश्वरले गर्नुभयो। परमेश्वरले आफ्नो पुत्रलाई मनुष्य चोला दिएर यस पृथ्वीमा पठाउनुभयो, जुन चोला पाएर मानिसहरूले पापपूर्ण कामहरू गर्छन्। परमेश्वरले आफ्ना पुत्रलाई पापको निम्ति बलिको रूपमा पठाउनुभयो अनि उहाँले पापको एर्वचना गर्न मनुष्य चोला प्रयोग गर्नुभयो। परमेश्वरले त्यसो गर्नुभयो ताकि तोकिएको व्यवस्था हामीमा परिपूर्ण होस्। जो आफ्नो पापपूर्ण प्रकृति अनुसार बाँच्दैन तर आत्मा अनुसार बाँच्छ। जो पापपूर्ण स्वभाव लिएर बाँचिरहेका छन् तिनले आफ्ना पापपूर्ण स्वभाव अनुसारै सुन्दछन्। जो आत्मा अनुसार ज्याउँदछन् उनीहरू आत्माको इच्छा अनुसारै बाँच्दछन्। यदि कुनै मानिसको मन पापपूर्ण स्वभावले नियन्त्रित छ भने उसको आत्मिक मृत्यु हुँदछ। यदि कुनै मानिसको मन आत्माले नियन्त्रित छ भने उसलाई जीवन र शान्ति मिल्नेछ। परमेश्वरले येशूलाई मृत्युबाट बगाउनु भयो अनि यदि तिमीहरूमा उहाँको आत्माले वास गर्छ भने उहाँले तिमीहरूको शरीरलाई पनि जीवन दान दिनुहुनेछ जुन मरणशील छ। उहाँले तिम्रो शरीरमा आत्माद्वारा जीवन दान दिनुहुन्छ जुन आत्मा तिमीहरूमा बस्छ, अनि त्यो आत्मा आफैले हाम्रो आत्मालाई साक्षी दिन्छ कि हामी परमेश्वरका सन्तानहरू हो। यदि हामी परमेश्वरका सन्तानहरू हौ भने हामीले आशीर्वाद पाउनेछौ जुन परमेश्वरसित आफ्ना मानिसहरूका लागि छ। हामीले ती आशीर्वाद परमेश्वरबाट ख्रिस्टसितै पाउनेछौ। तर हामीले ख्रिस्टले जस्तै दुःख पीडा सहनु पर्छ त्यसपछि मात्र हामीले पनि ख्रिस्टले जस्तै गौरव प्राप्त गर्नेछौ। पाठ सेरमन बाइबलबाट मत्ती। येशूले गालिलका सबै ठाउँहरूमा यात्रा गर्नुभयो। उहाँले तिनीहरूको सभाघरहरूमा सिकाउन लाग्नुभयो अनि स्वर्गको राज्यको बारेमा सुसमाचार प्रचार गर्नुभयो। उहाँले मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक कमजोरीहरूलाई निको पार्नुभयो। मत्ती। येशूले त्यहाँ भएका धेरै मानिसहरूलाई देख्नुभयो। येशू डाँडामा उक्लेर बस्नुभयो। उहाँका चेलाहरू पनि उहाँको नजिक आएका थिए। उहाँले तिनीहरूलाई सिकाउन थाल्नुभयो। उहाँले भन्नुभयो मत्ती, आफ्नो निम्ति पृथ्वीमा सम्पत्ति नथुपार जहाँ खिया र किराहरूले सम्पत्ति ध्वंस पारिदिनेछ, अनि चोरहरूले पनि तिम्रो घर फोरेर त्यहाँको सम्पत्ति चोर्छन्। तर आफ्नो निम्ति स्वर्गमा धन सम्पत्ति थुपार। स्वर्गमा भएको धन सम्पत्ति खिया र किराहरूले नष्ट पार्न सक्दैन। चोरले पनि त्यहाँ पसेर चोर्न सक्दैन। कारण जहाँ तिम्रो धन हुन्छ त्यही तिम्रो मन पनि हुनेछ। यसैले म तिमीहरूलाई भन्दछु, बाछलाई के खानु पर्ने भन्ने विषयमा तिमीहरू चिन्तित हुनु हुँदैन। तिमीलाई शरीरको निम्ति चाहिने वस्त्रका विषयमा फिक्री नगर। खानेकुरा भन्दा जीवन धेरै मूल्यवान छ, अनि लुगाफाटा भन्दा शरीर धेरै मूल्यवान छ। आकाशका चरा चुरुङ्गीलाई हेर, तिमीहरूले न त कहिले बिउ नै छर्छन्, न अन्नको फसल काट्छन्, न भकारीहरूमा बटुल्छन्। तर तिमीहरूका स्वर्गका पिताले तिमीहरूलाई खुवाउनु हुन्छ। तर तिमीहरूलाई थाहा छ, ती चराचुरुङ्गीहरू भन्दा तिमीहरू बहुमूल्य छ। अनि लुगाफाटाको निम्ति तिमीहरू किन फिक्री गर्छौ? बगैँचाको फुलहरूको विचार गर, ती कसरी बढ्दछन्। तिनीहरू न त आफ्नो लागि परिश्रम गर्दछन्, न त वस्त्रका निम्ति धागो काट्दछन्। तर पनि म तिमीहरूलाई भन्दछु, महान अनि धनी राजा सुलेमान समेतले यी फुलहरू मध्ये एउटा जति पनि सिँगारिएका थिएनन्। यस प्रकार परमेश्वरले जमिनमा जारपा कुमारेर सजाउनु हुन्छ। ती आज देखिन्छ, भोलि आगोमा फ्याँकिनेछ र जलाइनेछन्। यसकारण परमेश्वरले नै तिमीहरूलाई अझ राम्ररी लुगाफाटा भइराइदिनु हुने छैन र अल्पविश्वासी हो, यसर्थ फिक्री गर्दै यसो नभन, हामी के खाउला वा हामी के लगाउला। परमेश्वरमा विश्वास नगर्नेहरूले मात्रै यी कुराहरू पाउने इच्छा गर्दछन्। यसकारण फिक्री नगर, किनभने स्वर्गमा बस्नुहुने पिताले तिमीहरूलाई यी सबै थोकको आवश्यक छ भनी जान्नुहुन्छ। तिमीहरू अरू थोकभन्दा परमेश्वरको राज्य र उहाँको धार्मिकताको विषयमा इच्छा गर, तब उहाँले तिमीहरूलाई तिमीहरूले चाहेका यी जम्मै कुराहरू दिनुहुनेछ। मत्ती येशु कफरनहुममा पुग्नुभयो। जब उहाँले सहरमा प्रवेश गर्नुभयो, एकजना सेनाका अधिकारी उहाँ कहाँ आए अनि उहाँको सहयोगको निम्ति विन्ती गरे। अधिकारीले भने, हे प्रभु, मेरो नोकर पक्षवातले थलिएर मेरो घरको पलङ्गमा लडिरहेको छ। उसले आफ्नो शरीर चलाउनसम्म सकेको छैन अनि उग्र व्यथाले पीडित छ। येशूले ती अधिकारीलाई भन्नुभयो, म त्यहाँ जानेछु अनि तिनलाई निको पारिदिनेछु। अधिकारीले जवाफ दिए, हे प्रभु, तपाईँ मेरो घरमा पस्नुहुने त्यति योग्यको म छैन, तर तपाईँले एक वचन भनिदिनुहोस् र मेरो नोकर निको भइहालोस्। म कसैको अधीनमा छु अनि मेरो अधीनमा अरू सैनिकहरू छन्। यदि मैले कुनै एकजना सिपाहीलाई भने, जाऊ भन्दा ऊ जान्छ, अनि अर्को एक सिपाहीलाई मैले आऊ भन्दा ऊ आउँछ। यदि मैले मेरो नोकरलाई भने, यो गर, अनि उसले त्यो गर्छ, मलाई थाहा छ तपाईँसँग पनि यस्तो शक्ति छ। जब येशूले यी सबै कुराहरू भनेको सुन्नुभयो, उहाँ आश्चर्यचकित हुनुभयो। उहाँले आफ्नो साथमा भएका ती सबै मानिसहरूलाई भन्नुभयो, म तिमीहरूलाई साँचो भन्दछु, इसरायलमा पनि मैले कुनै मानिस यस्तो दृढ विश्वासी पाइन। तब येशूले त्यस अधिकारीलाई भन्नुभयो, तिम्रो घरमा जाऊ, तिमीले विश्वास गरे जस्तै तिम्रो नोकर निको भइसकेको हुनेछ। अनि ठिक त्यसै बेला उसको नोकर निको भयो। त्यसै बेलादेखि येशूले आफ्ना चेलाहरूलाई आफू यरुसलेम जान पर्नेछ भनेर प्रश्न पार्न थाल्नुभयो। अनि यहुदीहरूका अग्रज प्रमुखहरू मुख्य पूजाहारीहरू अनि व्यवस्थाका शास्त्रीहरूले उहाँलाई धेरै यातना दिनेछन्। येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो कि उहाँलाई मारिनु नै पर्नेछ अनि उहाँ तेस्रो दिनमा मृत्युबाट बौरी उठाउनु हुनेछ। येशूलाई एकातिर लगेर टीका टिप्पणी गर्न लागे। पत्रुसले भने, परमेश्वरले तपाईँलाई यस्ता कुराबाट बचाउनु हुनेछ, हे परम प्रभु तपाईँ माथि यस्ता कुराहरू आउने छैनन्। तब येशूले पत्रुसतिर फर्केर भन्नुभयो, तिमी मदेखि टाढो जाऊ शैतान, मेरो पक्षमा छैन। परमेश्वरले सोच्नु भएको जस्तो तिमीले सोच्दिनौ, तिमी मानिसहरूले सोचे जस्तै। त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, यदि कसैले मलाई पछ्याउन चाहन्छ भने उसले आफूलाई चाहिएको चिजहरू प्रति अस्वीकार गर्नुपर्छ। उसलाई प्रदान गरिएको क्रुस उसले स्वीकार गर्ने पर्छ अनि त्यसपछि मलाई उसले पछ्याउनु पर्छ। जसले आफ्नो जीवन बचाउन चाहन्छ उसले त्यो गुमाउँछ अनि जसले मेरो निम्ति जीवन गुमाउँछ उसले यसको रक्षा गर्छ। यदि कुनै मानिसले सबै संसार हात पर्छ तर आफ्नै जीवन गुमाउँछ भने उसलाई के लाभ हुन्छ? आफ्नो जीवन प्राप्त गर्नलाई कुनै मानिसले के दिन सक्छ? आफ्ना पिताको महिमासित मानिसको पुत्र आफ्ना दूतहरूसँग आउनेछ। त्यस बेला मानिसका पुत्रले प्रत्येकलाई आफ्नो कामको निम्ति इनामहरू दिनेछ। कोरिन्थी, हामी जान्दछौ यस धरतीमा हामी जुन तम्बुमा बस्छौ त्यो नष्ट हुनेछ, तर जब त्यो नष्ट हुनेछ हामीले बस्ने घर परमेश्वरबाट पाउनेछौ। त्यो घर मानिसले बनाएको हुन, यो घर स्वर्गमा हुन्छ र अनन्त रहनेछ। हामीलाई हाम्रो वर्तमान घरमा वाक्क दिक्क लागिसकेको छ अनि स्वर्गीय घर पाउने इच्छा गरिरहेका छौ अनि परमेश्वरले हामीलाई दिनुहुनेछ। त्यो हामीलाई पहिरै दिनेछ र हामी नाङ्गो हुने छैन। जतिन्जेल हामी यसरी स्वर्गमा बस्छौ हामी चिन्ताग्रस्त छौ र गनगनाउँछौ। मेरो भनाइको अर्थ यो होइन कि हामी यस घरलाई छोड्न चाहन्छौ, तर हामी हाम्रो स्वर्गीय घरमा जान चाहन्छौ अनि जब यो शरीरको अन्त हुन्छ यो जीवनले डाकिनेछ। परमेश्वरले हामीलाई यसैको लागि सृष्टि गर्नु भएको छ अनि उहाँले वाचा स्वरूप हामीलाई आत्मा दिनुभएको छ ताकि उहाँले हामीलाई नयाँ जीवन दिनुहुनेछ। यसै कारण हामी सधैँ भरोसामा छौ। हामी जान्दछौ कि जति समयसम्म हामी यस शरीरमा रहन्छौ हामी प्रभुबाट टाढा हुन्छौ। हामी विश्वासको मार्गदर्शनमा बाँचेका छौ, जे देख्छौ त्यसले होइन। त्यसैले त म भन्छु हाम्रो भरोसा छ अनि वास्तवमा हामी यस शरीरबाट टाढा रहन इच्छा गर्छौ अनि प्रभु जहाँ हुनुहुन्छ त्यही बस्न खोज्छ। हाम्रो उद्देश्य परमेश्वरलाई सन्तुष्ट पार्नु हो। यस शरीरमा रहौ अथवा प्रभुसित रहौ, हामी उहाँलाई सन्तुष्ट पार्न चाहन्छौ। गलाती, मेरा दाजु भाइ दिदी बहिनीहरू हो, परमेश्वरले तिमीहरूलाई स्वतन्त्र भन्न बोलाउनु भएको हो, तर त्यस स्वतन्त्रतालाई आफ्नो पाप पुनः विचार गर्ने बहाना नभन, तर आपसमा प्रेमको वार्तालाप गर। सम्पूर्ण व्यवस्था यही एक आदेशमा समेटिएको छ, आफूले आफूलाई जस्तो प्रेम गर्छौ त्यस्तै प्रेम अरूलाई पनि गर। म क्रिस्टियन साइन्स टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथी बेकर एडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य, परमेश्वर अनन्त हुनुहुन्छ, एकमात्र जीवन पदार्थ आत्मा वा आत्मा। मानिस सहित ब्रह्माण्डको एकमात्र बुद्धि आँखाले न त ईश्वर देखेको छ न त उहाँको प्रतिरूप र प्रतिरूप भौतिक इन्द्रियहरूद्वारा न त ईश्वर न त सिद्ध मानिसलाई चिन्न सकिन्छ। दिव्य मन मानिसको आत्मा हो र मानिसलाई सबै चिजहरूमा प्रभुत्व दिन्छ। मानिसलाई भौतिक आधारबाट सृष्टि गरिएको थिएन न त आत्माले बनाएको भौतिक नियमहरू पालन गर्न बोलाइयो। उसको प्राण त आध्यात्मिक नियमहरूमा छ, मनको उच्च कानूनमा। आत्मासँग मानव जातिलाई आशीर्वाद दिनको लागि असीम स्रोतहरू छन् र आत्मामा खोज्दा खुसी अझ सजिलै प्राप्त हुनेछ र हाम्रो पालनामा अझ सुरक्षित हुनेछ। उच्च उपभोगले मात्र अमर मानिसको लालसा पूरा गर्न सक्छ। हामी व्यक्तिगत भावनाको सीमामा खुसीलाई परिमार्जन गर्न सक्दैनौ। आत्मा र यसका गुणहरू सदाको लागि मानिसद्वारा प्रकट हुन्छन् भन्ने थाहा पाएर गुरुले बिरामीहरूलाई निको पार्नुभयो, अन्धाहरूलाई दृष्टि दिनुभयो, बहिराहरूलाई सुन्नुभयो, लङ्गडाहरूलाई खुट्टा दिनुभयो। यसरी मानव दिमाग र शरीरमा ईश्वरीय मनको वैज्ञानिक कार्यलाई प्रकाशमा ल्याउनुभयो र आत्मा र मुक्तिको राम्रो समझ दिँदै प्रश्न शरीर र आत्मा के हो? जवाब पहिचान भनेको आत्माको प्रतिबिम्ब हो। जीवित सिद्धान्त प्रेमको विविध रूपहरूमा प्रतिबिम्ब आत्मा मानिसको पदार्थ जीवन र बुद्धि हो जो व्यक्तिगत छ तर पदार्थमा होइन। आत्माले परमात्मा भन्दा निकृष्ट कुरालाई कहिले प्रतिबिम्बित गर्न सक्दैन। मानिस आत्माको अभिव्यक्ति हो। प्रश्न आत्मा विज्ञानको माग के हो? जवाफ यो विज्ञानको पहिलो माग हो। म भन्दा पहिले तिम्रो अरू कुनै देवता नहोस्, यो म आत्मा हो। त्यसकारण आज्ञाको अर्थ यो हो, तपाईँसँग कुनै बुद्धि छैन, जीवन छैन, कुनै पदार्थ छैन, सत्य छैन, प्रेम छैन, तर जुन आध्यात्मिक छ। दोस्रो यो जस्तै छ, तिमीले आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्न। यो राम्ररी बुझ्नुपर्छ कि सबै मानिसहरूको एउटै मन, एउटै ईश्वर र पिता, एउटै जीवन, सत्य र प्रेम छ। यो तथ्य प्रष्ट हुँदै जाँदा मानव जाति समानुपातिक सिद्ध हुनेछ, युद्ध बन्द हुनेछ र मानिसको साँचो भ्रातृत्व स्थापित हुनेछ। अरू कुनै देवताहरू नभएको, अरू कसैलाई नफर्काउने बाहेक उहाँलाई दोहोर्याउनको लागि एक सिद्ध मन मानिस परमेश्वरको प्रतिरूप हो, शुद्ध र अनन्त। त्यो दिमाग ख्रिस्टमा पनि थियो। हाम्रा सिद्धान्तहरूले आत्मा र शरीरको बारेमा उही गल्ती गर्छन् जुन टोलेमीले सौर्यमण्डलको बारेमा गरेका थिए। आत्मा शरीर र दिमागमा छ, त्यसैले पदार्थको सहायक हो भनेर उनीहरू जोड दिन्छन्। खगोलीय विज्ञानले आकाशीय पिण्डहरूको सम्बन्धको रूपमा रुटो सिद्धान्तलाई नष्ट गरेको छ र क्रिस्चियन विज्ञानले पक्के पनि हाम्रो स्थलीय निकायहरूको रूपमा ठूलो त्रुटिलाई नष्ट गर्नेछ। मानिसको वास्तविक विचार र सिद्धान्त तब प्रकट हुनेछ। टोलेमाइक गल्तीले आत्मा र शरीर सम्बन्धी त्रुटिको रूपमा अस्तित्वको सामञ्जस्यलाई असर गर्न सकेन, जसले विज्ञानको क्रमलाई उल्टो पार्छ र आत्माको शक्ति र विशेषाधिकारलाई महत्व दिन्छ, जसले गर्दा मानिस संसारमा सबैभन्दा कमजोर र असङ्गत प्राणी बन्छ। ब्रह्माण्ड जीवन आत्मनिर्भर छ भनेर हामी इन्कार गर्न सक्दैनौ र हामीले आत्माको अनन्त सामञ्जस्यलाई कहिले इन्कार गर्नु हुँदैन, केवल किनभने नश्वर इन्द्रियहरूमा त्यहाँ असहमति देखिन्छ। यो ईश्वरको हाम्रो अज्ञानता हो। ईश्वरीय सिद्धान्त जसले स्पष्ट मतभेद उत्पन्न गर्दछ र उहाँको सही समझले सद्भाव पुनर्स्थापित गर्दछ। सत्यले लम्बाइमा हामी सबैलाई आत्माको आनन्दको लागि भावनाको सुख र पीडाको आदान प्रदान गर्न बाध्य पार्छ। दिव्य दिमाग जसले कोपिला र फूल बनाउँछ मानव शरीरको हेरचाह गर्नेछ। जसरी यसले लिलीलाई लुगा लगाउँछ तर गल्ती मानव अवधारणाको नियममा जोड दिएर परमेश्वरको सरकारमा कुनै नश्वरले हस्तक्षेप नगर्नुहोस्। पदार्थ र चिकित्सा विज्ञानको तथाकथित नियमहरूले नश्वरहरूलाई कहिल्यै पूर्ण सामञ्जस्यपूर्ण र अमर बनाएको छैन। आत्माद्वारा शासित हुँदा मानिस सामञ्जस्यपूर्ण हुन्छ। अत अस्तित्वको सत्यतालाई बुझ्नुको महत्व जसले आध्यात्मिक अस्तित्वको नियमहरू प्रकट गर्दछ। हुनुको विज्ञानले मानिसलाई पूर्ण रूपमा प्रकट गर्दछ, जस्तै बाबा पनि सिद्ध हुनुहुन्छ, किनकि आध्यात्मिक व्यक्तिको आत्मा वा मन ईश्वर हो। सबै प्राणीहरूको दिव्य सिद्धान्त हो र किनभने यो वास्तविक मानिस इन्द्रियको सट्टा आत्माद्वारा शासित हुन्छ, आत्माको व्यवस्थाद्वारा पदार्थको तथाकथित नियमहरूद्वारा होइन। जब मानव विचार एक चरणबाट सचेत पीडा र पीडाहीनता शोक र आनन्दको अर्को चरणमा परिवर्तन हुन्छ, डरबाट आशा र विश्वासबाट सम्झमा दृश्यात्मक अभिव्यक्ति अन्तत भौतिक भावनाद्वारा हुन आत्माद्वारा शासित हुनेछ। परमेश्वरको सरकारलाई प्रतिबिम्बित गर्दै मानिस स्वशासित हुन्छ। जब ईश्वरीय आत्माको अधीनमा हुन्छ मानिसलाई पाप वा मृत्युद्वारा नियन्त्रण गर्न सकिँदैन। यसरी स्वास्थ्यका नियमहरूको बारेमा हाम्रा भौतिक सिद्धान्तहरू मूल्यहीन साबित हुन्छन्। जब बुझाइले जीवन र बुद्धिको दृष्टिकोणलाई भौतिकबाट आध्यात्मिक आधारमा परिवर्तन गर्दछ, हामीले जीवनको वास्तविकता भावनामाथि आत्माको नियन्त्रण प्राप्त गर्नेछौ र हामीले ईसाई धर्म वा सत्यलाई यसको ईश्वरीय सिद्धान्तमा बुझ्नेछौ। सामञ्जस्यपूर्ण र अमर मानिस प्राप्त हुनु र उसको क्षमताहरू प्रकट हुनु अघि यो चरम उत्कर्ष हुनुपर्छ। यो अत्यन्त महत्वपूर्ण छ। ईश्वरीय विज्ञानको यो मान्यता आउनु अघि सम्पन्न गर्न सकिने विशाल कार्यलाई ध्यानमा राख्दै हाम्रा विचारहरूलाई ईश्वरीय सिद्धान्ततर्फ मुड्न, त्यो सीमित विश्वास आफ्नो त्रुटि त्याग्न तयार हुन सक्छ। के तपाईँ परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले आफ्नो सारा प्राणले र आफ्नो सारा दिमागले प्रेम गर्नुहुन्छ? यस आदेशमा धेरै कुराहरू समावेश छन्, यहाँसम्म कि सबै भौतिक संवेदना, स्नेह र आराधनाको समर्पण पनि। यो ईसाई धर्मको एल्डोराडो हो। यसले जीवनको विज्ञान समावेश गर्दछ र केवल आत्माको ईश्वरीय नियन्त्रणलाई मान्यता दिन्छ, जसमा आत्मा हाम्रो मालिक हो र भौतिक भावना र मानवको कुनै स्थान हुँदैन। मम्मी व्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना। प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आउँछ, ईश्वरीय सत्य जीवन र प्रेमको शासनमा स्थापित होस् र मबाट सबै पाप हटाउन र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम न त दुश्मनी वा न केवल व्यक्तिगत अनुरोधले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक ईसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन उखिर्नु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर आफ्ना नेता र मानिस जाति प्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।